घर में कोई था, फौरन एहसास हो गया, किसी के होने का एहसास। मैं खुद नहीं आया, मुझे भेजा गया। तुम मेरे घर में कैसे दाखिल हुए? वो कहते हैं, खुदा की कसम अगर तुमने मुझे उसके बारे में बता दिया तो मैं उसके पास चला जाऊंगा और फिर उसके साथ ही रहूंगा। कोई और नहीं, आप ही हैं। मैं हूं इजराइल, मौत का फरिश्ता। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू। नाज़रीन, एक बार फिर हम हाजिर हैं। वेब सीरीज का नाम है हयाते खलील व ज़बी। सुभानअल्लाह, खलील कौन? हजरत इब्राहिम अलैहिस्सलाम, और ज़बी हजरत इस्माइल ज़बीहुल्लाह अलैहिस्सलाम। नाज़रीन, आपने मेहमान नवाजी के बहुत से फजाइल सुने होंगे। हदीस मुबारका में आता है कि आदमी जब अल्लाह ताला की रजा के लिए अपने भाई की मेहमान नवाजी करता है और उसकी कोई जजा और शुक्रिया नहीं चाहता, तो अल्लाह पाक उस मेहमान नवाजी करने वाले के घर में 10 फरिश्तों को भेज देता है जो पूरे साल तक अल्लाह पाक की तस्बीह और तहलील और तकबीर पढ़ते हैं और उस बंदे के लिए मगफरत की दुआ करते रहते हैं। और जब साल पूरा हो जाता है तो उन फरिश्तों की पूरे साल की इबादत के बराबर उस शख्स के नामा आमाल में इबादत लिख दी जाती है। और अल्लाह पाक के जिम्मा करम पर है कि उसको जन्नत की पाकीजा गजाएं, जन्नतुल खुल्द और ना फना होने वाली बादशाही में खिलाए। इस तरह की और भी मुख्तलिफ हदीसें मेहमान नवाजी की फजीलत पर किताबों में आती हैं। यकीनन आपने सुनी भी होंगी, फजाइल तो आपने सुने होंगे मेहमान नवाजी के, लेकिन क्या आप ये जानते हैं कि सबसे पहले मेहमान नवाजी किसने की? या हम यूं कह सकते हैं कि सबसे पहले मेहमान नवाज कौन है? हदीस पाक में सवाल का जवाब लेते हैं। सहाबी रसूल हजरत अबू हुरैरा रदी अल्लाह तआला बयान फरमाते हैं कि नबी करीम अलैहिस्सलाम ने इरशाद फरमाया, सबसे पहले जिसने किसी मेहमान की मेहमान नवाजी फरमाई वो हजरत इब्राहिम अला नबीना अलैहिस्सलाम है। हजरत मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाहि तआला ने इस बात की वजाहत करते हुए फरमाते हैं कि हजरत इब्राहिम अलैहिस्सलाम से पहले किसी ने मेहमान नवाजी का इतना एहतमाम ना किया जितना आपने किया। आप अलैहिस्सलाम तो बगैर मेहमान के खाना ही नहीं खाते थे। हजरत उबैद बिन उमैर रहमतुल्लाहि तआला फरमाते हैं, एक दिन जब हजरत इब्राहिम अलैहिस्सलाम के पास कोई मेहमान ना आया तो आप अलैहिस्सलाम मेहमान की तलाश में निकले, लेकिन आपने कोई ऐसा इंसान ना पाया जिसे आप मेहमान बनाते, सो आप अलैहिस्सलाम अपने घर की तरफ लौट आए। आप अलैहिस्सलाम जब घर पहुंचे तो घर में एक शख्स को खड़े देखा। आप अलैहिस्सलाम ने उससे फरमाया, ऐ बंदा खुदा, तुझे किसने मेरे घर में दाखिल किया? उसने जवाब दिया, मैं अपने रब की इजाजत से आपके घर में दाखिल हुआ। हजरत इब्राहिम अलैहिस्सलाम ने फरमाया, तुम कौन हो? अर्ज की, मलकुल मौत, यानी मौत का फरिश्ता इजराइल हूं। फिर कहा, मुझे मेरे रब ने अपने बंदों में से एक बंदे की तरफ भेजा है ताकि उसे खुशखबरी दूं कि अल्लाह ताला ने उसे अपना खलील बना लिया, अपना दोस्त बना लिया। आप अलैहिस्सलाम ने मलकुल मौत से कहा, मुझे बताओ वो कौन है? खुदा की कसम अगर तुमने मुझे उसके बारे में बता दिया और वो किसी दूर दराज शहर में हुआ तो भी मैं उसके पास चला जाऊंगा, फिर उसके साथ ही रहूंगा यहां तक कि मौत हमारे दरमियान जुदाई कर दे। नाज़रीन, बात ऐसी थी ना, अल्लाह के दोस्त का पता चल रहा था तो आप इतने एक्साइटेड हो गए कि मुझे उसका पता बता दो, मैं उसके पास जाकर रहूंगा। मगर अमेजिंग बात इससे आगे है कि मलकुल मौत अलैहिस्सलाम ने जवाब देते हुए कहा कि ए इब्राहिम, वो बंदे आप ही हैं। ये सुनकर आप अलैहिस्सलाम ने ताज्जुब से फरमाया कि मैं? अर्ज की, जी हां। फिर आपने पूछा, ए मलकुल मौत, मुझे अल्लाह ताला ने किस सबब से अपना खलील बना लिया? मलकुल मौत ने अर्ज की, क्योंकि आप लोगों को अता करते हैं और उनसे कोई सवाल नहीं करते। नाज़रीन, जरा यहां गौर कीजिए कि किस वस्फ की बिना पर आपको ये शरफ मिला कि सवाल नहीं करते लोगों से बल्कि अता करते हैं। हमें भी सीखना है कि दुनिया वालों से सवाल नहीं करना, मुश्किल भी आ जाए तो खुददार रहना है, हाथ फैलाना है तो रब की बारगाह में फैलाना है। हाँ, हमें क्यों किसी को अपना गम बताना है, क्यों किसी को अपना दुख बताना है? एक बड़ा प्यारा शेर है ना, किसी का एहसान क्यों उठाएं, किसी को हालात क्यों बताएं, तुम ही से मांगेंगे तुम ही दोगे, तुम्हारे दर से ही लौ लगी। अपनी मुश्किल अपने रब को बताएं, दुनिया वालों को ना बताएं, और कोशिश करें कि हमारी वजह से लोगों को कुछ मिले, हम लोगों की नेमतों पर, लोगों के माल पर, लोगों की चीजों पर नजर ना रखें। आगे चलते हैं। इसी तरह एक और हदीस पाक में सहाबी रसूल हजरत उमर बिन खत्ताब रदी अल्लाह तआला से रिवायत है कि नबी करीम अलैहिस्सलाम ने इरशाद फरमाया, अल्लाह ताला ने मेरे दोस्त जिब्रील अलैहिस्सलाम को हजरत इब्राहिम अलैहिस्सलाम की तरफ ये पैगाम देकर भेजा, ए इब्राहिम, मैंने तुम्हें इसलिए खलील नहीं बनाया कि तुम मेरे सबसे ज्यादा इबादत गुजार बंदे हो, बल्कि इसलिए अपना खलील बनाया है कि तुम्हारा दिल अहले ईमान के दिलों में सबसे ज्यादा सखी है। सुभान अल्लाह, पता क्या चल रहा है, अल्लाह को सखी बड़ा पसंद है। अल्लाह मुझे और आपको सखी बना दे। नाज़रीन, हजरत इकरमा रदी अल्लाह तआला फरमाते हैं, हजरत इब्राहिम अलैहिस्सलाम को अबू दैफान यानी बहुत बड़े मेहमान नवाज कहा जाता था। आप अलैहिस्सलाम के मकान आलीशान के चार दरवाजे थे ताकि कोई भी آپ کی مہمان نوازی سے محروم نہ رہے۔ اس طرح اور بھی بہت سے کام ایسے ہیں جو سب سے پہلے حضرت ابراہیم علیہ السلام نے کیے۔ جی ہاں، آپ کی انوینشنز ہیں۔ لوگ کہتے ہیں نا کہ سب سے پہلے دنیا میں فلاں چیز فلاں نے ایجاد کی۔ آئیے میں بتاتا ہوں کہ جد امجد میرے آقا علیہ السلام کے ابو الانبیاء حضرت ابراہیم علیہ الصلوۃ والسلام کی انوینشنز کیا تھی، کیا ایسی چیزیں تھیں جو سب سے پہلے آپ نے کی۔ سب سے پہلے آپ علیہ السلام نے ہی راہ خدا میں جہاد کیا۔ سب سے پہلے آپ ہی نے منبر پر خطبہ پڑھا۔ جی ہاں، آپ علیہ الصلوۃ والسلام ہی ملاقات کے وقت سب سے پہلے لوگوں سے گلے ملے، یعنی معانقہ جو ہے وہ آپ نے سب سے پہلے فرمایا۔ حضرت ابراہیم ہی وہ شخص ہیں کہ جنہوں نے سب سے پہلے سفید بالوں میں مہندی اور قطم یعنی نیل کے پتوں کا خضاب لگایا۔ آپ علیہ الصلوۃ والسلام نے ہی سب سے پہلے سلا ہوا پاجامہ پہنا۔ اور آپ علیہ الصلوۃ والسلام ہی وہ ہستی ہیں کہ جنہوں نے سب سے پہلے ثرید تیار کیا۔ یہ ثرید کیا ہے؟ یہ شوربے میں بھگوئی ہوئی روٹی کو کہتے ہیں۔ ناظرین، اللہ کریم نے اپنے پیارے نبی حضرت ابراہیم علیہ السلام کو بہت سی اعلیٰ خوبیاں عطا فرمائی۔ آپ علیہ الصلوۃ والسلام کی بے شمار خوبیوں میں سے ایک خوبی یہ بھی تھی کہ آپ کثرت سے اللہ پاک کا ذکر کرتے تھے۔ اور حضرت خالد بن معدان رحمۃ اللہ تعالی علیہ فرماتے ہیں، جب حضرت ابراہیم علیہ السلام کے سامنے برتن میں انگور پیش کیے جاتے تو آپ ایک ایک دانہ اٹھا کر کھاتے اور ہر دانہ کھاتے وقت اللہ کا ذکر کرتے تھے۔ آپ علیہ الصلوۃ والسلام کے اوصاف میں یہ بھی ہے کہ آپ بڑی رغبت کے ساتھ نماز ادا فرماتے تھے۔ حضرت قاب رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، ایک بار حضرت ابراہیم علیہ السلام نے اللہ پاک کی بارگاہ میں عرض کی، اے میرے رب، مجھے یہ بات غمزدہ کرتی ہے کہ میں زمین میں اپنے علاوہ کسی اور کو تیری عبادت کرتا نہ دیکھوں۔ اس پر اللہ تعالیٰ نے آپ علیہ الصلوۃ والسلام کے لیے فرشتے بھیج دیے جو آپ کے ساتھ نماز پڑھتے تھے اور آپ ہی کے ساتھ رہتے تھے۔ آپ علیہ السلام ہر سال براق پر سوار ہو کر بیت اللہ کے حج کے لیے تشریف لے جاتے تھے۔ براق آپ علیہ الصلوۃ والسلام کی سواری کے جانور کا نام ہے، جبکہ بعض نے اسے آسمانی براق بھی قرار دیا ہے۔ آپ علیہ السلام کا حسن اخلاق بھی مثالی تھا۔ آپ لوگوں کو اللہ پاک کی طرف بلاتے اور آپ کو اللہ پاک کی طرف سے اس پر استقامت کا حکم بھی دیا گیا تھا۔ حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، اللہ کریم نے حضرت ابراہیم علیہ الصلوۃ والسلام کی طرف وحی فرمائی، اے میرے خلیل، تم حسن اخلاق کا مظاہرہ کرتے رہو اگرچہ سامنے والے کفار ہوں، ایسا کرنے سے تم ابرار کے زمرے میں داخل ہو جاؤ گے۔ بے شک حسن اخلاق والے کے لیے میرا یہ فرمان جاری ہو چکا کہ میں اسے اپنے عرش کا سایہ دوں گا، اپنی بارگاہ اقدس سے سیراب کروں گا اور اسے اپنی رحمت کے قریب کروں گا۔ حضرت ابراہیم علیہ السلام توکل اور تسلیم و رضا کے بھی اعلیٰ مرتبے پر فائز تھے۔ حکم خداوندی پر اپنے بیٹے حضرت اسماعیل علیہ السلام کو ذبح کرنے کے لیے تیار ہو جانا، نیز حکم خداوندی پر اپنی زوجہ حضرت حاجرہ رضی اللہ تعالیٰ عنہا اور اپنے چھوٹی سی عمر کے بیٹے کو ویران ریگستان میں چھوڑ دینا، اسی تسلیم و رضا کے مرتبے کا اظہار تھا۔ مزید رسول کریم علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، جب حضرت ابراہیم علیہ السلام کو آگ میں ڈالا گیا تو آپ علیہ السلام نے فرمایا، حسبی اللہ ونعم الوکیل، یعنی مجھے اللہ تعالیٰ کافی ہے اور وہ کیا ہی اچھا کارساز ہے۔ چنانچہ رسیوں کے سوا آپ علیہ السلام کی اور کوئی چیز نہ جلی۔ ناظرین دیکھیں نا، اتنی بڑی آگ ہے مگر آپ کا بال بھی بیکا نہ ہوا۔ اور سچی بات یہ ہے، وہ رب کریم آج بھی ہم سب کی غموں کی آگ کو باغ بنا سکتا ہے، مگر ریکوائرمنٹ ایک ہے۔ شاعر مشرق لکھتے ہیں نا، اگر آج بھی ہو ابراہیم سا ایما پیدا، آگ کر سکتی ہے انداز گلستہ پیدا۔ اللہ پر ویسا بھروسہ مل جائے تو آج بھی آگ جو ہے وہ باغ بن سکتی ہے۔ آپ علیہ السلام اللہ پاک کے حضور بہت ہی آہیں بھرنے والے تھے اور بہترین قوت برداشت کے مالک تھے۔ قرآن پاک میں فرمایا، ان ابراہیم لأواہ حلیم، بے شک ابراہیم بہت آہوزاری کرنے والا، بہت برداشت کرنے والا تھا۔ اللہ پاک نے آپ علیہ الصلوۃ والسلام کو علمی اور عملی قوتوں سے نوازا، جن کی بنا پر آپ علیہ السلام کو اللہ تعالیٰ کی معرفت اور عبادت پر قوت حاصل ہوئی۔ آپ علیہ السلام لوگوں کو آخرت کی یاد دلاتے اور کثرت سے آخرت کا ذکر کرتے تھے۔ اللہ پاک ارشاد فرماتا ہے، وَذْكُرْ عِبَادَنَا إِبْرَاهِيمَ وَإِسْحَاقَ وَيَعْقُوبَ أُولِي الْأَيْدِي وَالْأَبْصَارِ إِنَّا أَخْلَصْنَاهُمْ بِخَالِصَةٍ ذِكْرَ الدَّارِ وَإِنَّهُمْ عِندَنَا لَمِنَ الْمُصْطَفَيْنَ الْأَخْيَارِ، جس کا ترجمہ ہے، اور ہمارے بندوں ابراہیم اور اسحاق اور یعقوب کو یاد کرو جو قوت والے اور سمجھ رکھنے والے تھے، بے شک ہم نے انہیں ایک کھری بات سے چن لیا، وہ اس آخرت کے گھر کی یاد ہے اور بے شک وہ ہمارے نزدیک بہترین چنے ہوئے بندوں میں سے ہیں۔ اللہ پاک سے دعا ہے کہ وہ ہمیں بھی حضرت ابراہیم علیہ السلام کی سیرت کو اپنانے کی توفیق عطا فرمائے، آپ کے اخلاق کریمہ کا صدقہ ہمیں بھی نصیب فرمائے۔ آمین۔ بجاہ نبی الامین صلی اللہ علیہ وسلم۔ اسی دعا کے ساتھ آج کے ایپیسوڈ کا اختتام کرتے ہیں، انشاءاللہ اگلے ایپیسوڈ میں پھر حاضر ہوں گے ایک نئے ٹاپک کے ساتھ۔ ہمیں اجازت دیجیے، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔